नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण 6 दिन बाँकी।
नेपाल दर्पण का साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बम विस्फोटमा संलग्न प्रति दलहरूले नरम नीति लिएको आयोगको गुनासो, कड़ा र स्पष्ट नीति अपनाउन दलहरूसँग आग्रह।
निर्वाचन आचार संहिता विपरीत उदयपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको सरुवा, कांग्रेस उम्मेद्वारलाई बम हान्नेलाई पक्राउ गर्न नसकेको आरोप।
बसमा बम ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौ विषयमा पक्राउ, रूपन्देहीमा ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद।
भारतको तमिलनाडुमा आएको आँधीमा परेर 13 जनाको ज्यान गयो, 42 जना बेपत्ता, 71 जनाको उद्धार।
र आर्मीलाई काकरभिट्टा गोल्ड कप फुटबलको उपाधि, विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 98550063794, 98550508060।
2048 सालमा नेपालीहरूको औसत आयु 54 वर्ष मात्र थियो र नेपाली काँग्रेसले लिएको स्वास्थ्य नीतिको कारणले गर्दा अहिले 71 वर्ष पुगेको छ। साथै नवजात शिशुको उपचार तथा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षणको शुरूआत नेपाली काँग्रेसले गरेको हो।
तसर्थ यस्ता अत्यावश्यक नीति तथा कार्यक्रमको निरन्तरताको लागि रुख सिन्हमा भोट दिई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराऊ।
राप्ती इन्जिनियरिङ कलेज घोराहाइदाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल, मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहिदाङ, फोन 082562601, 98578-35990, 98578-31684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले उम्मेद्वारमाथि आक्रमण गर्ने र विस्फोट गराउने समूहप्रति राजनीतिक दलहरूले नरम नीति लिएका कारण घटना बढ़ेको ठहर गरेको छ। चुनावमा होमिएका ठूला राजनीतिक दलहरूले विस्फोट गराउने समूहसँग भन्दा पनि सुरक्षा निकायसँग आक्रोश पोखेको भन्दै आयोगले असन्तुष्टि जनाएको छ। आयोग र सुरक्षा निकायबीच आज भएको छलफलपछि सुरक्षा तथा आचार संहिता हेर्ने जिम्मेवारी पाएका निर्वाचन आयुक्त सुधीर कुमार शाहले सुरक्षाकर्मीमाथि गुनासो गर्नुभन्दा पनि विस्फोट गराउने समूहप्रति आक्रामक हुन आग्रह गर्नुभयो।
सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु कि राजनीतिक दलहरू चाहिँ डिफेन्सिभ हुनु भएन। जसले संविधान मान्दैन, जसले चाहिँ निर्वाचनलाई स्वीकार गर्दैन, त्यस्तो तत्व समूह अथवा आतंककारी आवरणको राजनीतिक शक्तिलाई विद्यमान राजनीतिक दलहरूले आक्रामक रूपमा चाहिँ विरोध गर्नुपर्थ्यो, त्यो गरेको अवस्था देखिएन, यो दुःखद विषय हो। र सुरक्षा व्यवस्था प्रभावकारी भएन भनेर सुरक्षा निकायहरूमाथि नै बढी टीका टिप्पणी गरेको पाइयो।
गृह र रक्षा मन्त्रालयका सचिव सहित चारवटै सुरक्षा निकायका प्रमुखले आयोगलाई सुरक्षा अवस्थाका बारेमा जानकारी दिएको आयुक्त शाहले बताउनुभयो। आयुक्त शाहले सम्भावित घटनाबारे दलहरूले सुरक्षा निकायलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो। पहिलो चरणको चुनाव अघिदेखि नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेद्वार लक्षित बम विस्फोट गराएको सरकारको अनुमान छ। यद्यपि विप्लव समूहले औपचारिक रूपमा बम विस्फोटका घटनाको अहिलेसम्म भने जिम्मेवारी लिएको छैन।
यसैबीच निर्वाचन आयोगले हिंसात्मक घटनालाई देखाएर चुनावी प्रचार प्रसार नगर्न निर्देशन दिएको छ। दुई नम्बर प्रदेशमा मधेस आन्दोलनका क्रममा भएका झडपहरूका घटनाका दृश्य देखाएर मधेस केन्द्र दलले आफूलाई भोट दिन गरिरहेको आग्रहलाई रोक्न आयोगले निर्देशन दिएको हो। मधेस आन्दोलनका क्रममा प्रहरीबाट आन्दोलनकारी मारिएका दृश्यलाई पहाड़ी र मधेसी समुदायको द्वन्दका रूपमा प्रस्तुत गर्दै मधेस केन्द्र दलले मतदाता प्रभावित पार्न थालेपछि आयोगले हस्तक्षेप गरेको हो। आन्दोलनमा मारिएकाहरूलाई सरकारले शहीद घोषणा गरेकाले शहीद जस्ता व्यक्तिहरूलाई प्रयोग गरेर भोट माग्न रोक लगाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
विशेष गरी प्रदेश नम्बर 2 सहितका जिल्लाहरूमा विभिन्न समयमा भएका आन्दोलनका अडियो भिडियो फोटो तथा शहीदका तस्विरलाई संचार माध्यमहरू फेसबुक ट्विटर इन्स्टाग्राम युट्युब ब्लग अनलाइन समाचार मार्फत राखेको पाइएको छ। यस्ता सामग्रीहरू निर्वाचन आचार संहिता विपरीत भएका र त्यस्ता सामग्रीहरूबाट आदरणीय शहीदहरूको सम्मानमा समेत आघात पुग्ने भएकोले निर्वाचन आचार संहिता विपरीतका त्यस्ता सामग्रीहरू तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्ताहरूलाई निर्देशन दिएको छ।
सरकारले आचार संहिता विपरीत चुनावको पूर्व सन्ध्यामा फेरि पनि प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शान्ति सुरक्षा कायम राख्न नसकेको भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको आज सरुवा गरिएको छ। श्रेष्ठलाई गृह मन्त्रालयमा तानेर उहाँको ठाउँमा प्रतिपराज कर्णेललाई प्रमुख जिल्ला अधिकारी तोकिएको छ। सरकारले 10 गते भएको पहिलो चरणको चुनाव अघि पनि केही प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो। उदयपुर क्षेत्र नम्बर 2 कांग्रेस उम्मेद्वार नारायण बहादुर कार्कीलाई बम आक्रमण गर्नेहरूलाई पक्राउ गर्न नसकेको भन्दै आज प्रमुख जिल्ला अधिकारी श्रेष्ठको सरुवा गरिएको हो। उदयपुर गढ़ी गाउँपालिका वडा नम्बर 6 दनुवार बेसीमा बम पड्किँदा कांग्रेस उम्मेद्वार कार्की सहितका 6 जना घाइते भएका थिए। कार्की सहितका घाइतेको अहिले काठमाडौँमा उपचार भइरहेको छ। गृह मन्त्रालयले बम विस्फोटमा संलग्न पक्राउ गर्न नसकेको भने पनि प्रहरीले भने विस्फोट गराउने मुख्य योजनाकार रहेको भन्दै हिजो मात्रै त्रियुगा नगरपालिका साई खोलाका बलबहादुर मगरलाई पक्रेको थियो।
कपिलवस्तुको शिवराज नगरपालिकामा नयाँ शक्ति पार्टीका प्रतिनिधि सभा उम्मेद्वारलाई लक्षित गरी बम विस्फोट भएको छ। शिवराज 9 भगवानपुरमा नयाँ शक्ति पार्टीका उम्मेद्वार इलियास मुसलमान चढ़ेको गाड़ीलाई लक्षित गरी विस्फोट भएको हो। विस्फोटमा गाड़ीमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो। विस्फोटपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कड़ा बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। कपिलवस्तु नेपाल कम्युनिष्ट पार्टी संयोजक नेत्रविक्रम चन्द विप्लवको गृह जिल्ला हो।
यस्तै बसमा बम ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौ विषयमा पक्राउ परेका छन्। काँकरभिट्टाबाट काठमाडौँका लागि छुटेको NA7K4976 नम्बरको बसमा आज एउटा प्रेसर कुकर बम र दुईवटा सकेट बमसहित भारत असम सिमल टापुका 23 वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका 30 वर्षका मोहम्मद फरमान अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहान पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय खानीखोलामा राखेर थप अनुसन्धान भइरहेको छ।
यस्तै रूपन्देहीमा ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार 250 थान इलेक्ट्रिक डेटोनेटर बरामद भएको हो। विस्फोटक पदार्थ ल्याउने व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो।
बम विस्फोटमा ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीकी छोरीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाले 12 कक्षासम्म निशुल्क पढ़ाउने भएको छ। दाङ तुलसीपुरको क्वांगीका चौधरीकी 1.5 वर्षकी छोरी प्रमिसालाई 12 कक्षासम्मको पढ़ाईको सबै खर्च बेहोर्ने निर्णय गरिएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो। गएको मंगलबार तुलसीपुरमा चुनावी सभामा सुरक्षार्थ खटिएका बेला भएको बम विस्फोटमा चौधरीको ज्यान गएको थियो।
गएको आइतबार 10 गते चुनाव स्थगित भएका रूकुम पश्चिमका दुई मतदान केन्द्रमा आज मतदान भएको छ, तर दुवै ठाउँमा अस्तिको भन्दा पनि थोरै मत खसेको छ। नेपाल राष्ट्रिय मावि गत सैनाको मतदान केन्द्रमा 756 मतदाता रहेकोमा 321 मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिनुभयो। यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट 5 मतदान केन्द्रमा 672 मतदाता रहेकामा 397 मत खसेको मतदान अधिकृत तेज प्रसाद पौडेलले जानकारी दिनुभयो। ती केन्द्रमा मतदान भइरहेका बेला मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बीई सिभिल र बीई इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाणपत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति 2074 मङ्सिर 18 गते सम्म, प्रवेश परीक्षा 2074 मङ्सिर 27 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98550-60769, 98550-64960।
अरूलाई रोज्यौ पटक पटक, विवेकशील साझाको तराजु रोज्यौ यो पटक, ख्याल गरौं नेपाल हाम्रो घर हो डेरा होइन, अबको आशा विवेकशील साझा।
नमस्कार नमस्कार नेताजी।
ल दाई, आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ, अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है।
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि, तर खै के गर्ने के गर्ने, म त
किन के भयो र दाई,
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन्। अब मतदाता परिचय पत्र त छ नि, तर त्यो दिन गाडी नै चल्दैन भन्छन्, कसरी मतदान केन्द्रसम्म जाने? खै म त त्यसै अन्यलै भइरहेको छु।
ल दाई, पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो। मतदानको दिन अपाङ्गता भएका व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ। दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन्। हेर्नुहोस्, त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन। बुझ्नुभयो त दाई?
हो र नेताज्यू, उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि। हस् नमस्कार।
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं, कोही पछाडि नपरून्, किनकि हरेक मत शक्तिशाली हुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
देश बदलिने छ तपाईँको एकमतले, सूर्य चिन्हमा मतदान गरौ सबैले,
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 सूर्य सूर्य सूर्य
सूर्य।
सुखी जनता समृद्ध नेपाल स्थिरता र सुशासनका लागि वामपन्थी सरकार
वामपक्षीय गठबन्धनका उम्मेद्वारलाई विजयी बनाऊ।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बम विस्फोटमा संलग्न प्रति दलहरूले नरम नीति लिएको निर्वाचन आयोगको गुनासो, निर्वाचन आचार संहिता विपरीत उदयपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको सरुवा, बसमा बम ल्याइरहेका दुईजना भारतीय नागरिक, धादिङको नौ विषयमा पक्राउ लगायतका खबर प्रस्तुत
गर्यौं। नेपालमा अहिलेसम्म 30,200 जना एचआईभी संक्रमितको पहिचान भएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले भने देशभर 32,735 जना रहेको अनुमान गरेको छ। नेपालमा सन् 1988 पहिलो पटक एचआईभी संक्रमण भएको पुष्टि भएको थियो। एचआईभी एड्सलाई अहिले पनि डरलाग्दो र प्राणघातक रोग मानिन्छ, तर एचआईभी संक्रमित भएको थाहा पाउनासाथ औषधि सेवन गरेमा अरू मानिस जस्तै लामो समयसम्म बाँच्न सक्छन्। पीटी लोप्चनको रिपोर्ट।
मेरो श्रीमान यही हस्पिटलबाट एचआईभी भएर चाहिँ बित्नु भएको हो। मलाई पनि एचआईभी छ, तपाईँहरू राम्रोसँग चाहिँ उपचार गर्न सक्नुहुन्छ भनेर भन्ने साथ उहाँहरूले अलि अगाडि राम्रो व्यवहार गर्नुभएको डक्टरहरूले अलि पछाडि मलाई त्यहाँबाट चाहिँ तपाईँ जानुहोस् घर भनेर निकालिदिनु भयो। म पीडामै घर आएँ। घर आइसकेपछि अनि समाज परिवारको चाहिँ लालसाना भेदभाव त्यहाँबाट सुरु भयो।
एचआईभी संक्रमित भएपछि नवलपरासिकी निर्मला पौडेलले घर परिवार समाज र स्वास्थ्यकर्मीको समेत दुर्व्यवहार सहनु पर्यो। 14 वर्षकै उमेरमा बिहे गरेकी निर्मलालाई बिहे गरेको 2 वर्षमै एचआईभी संक्रमित मात्र हुनु परेन, बाल्यकालमै एकल महिलाको दाग समेत लाग्यो। जिन्दगीदेखि विरक्तिएर बसेको भए यति बेला उहाँ यो धरतीमा रहनु हुने थिएन, तर उहाँले गरेको संघर्षले आफू मात्र बाँच्नु भएको छैन, उहाँ जस्तै 500 भन्दा बढी एचआईभी संक्रमितलाई बचाइरहनु भएको छ। निर्मला अहिले लुम्बिनी प्लस नेपाल नवलपरासीको अध्यक्ष हुनुहुन्छ।
अहिले लगभग 550-600 भित्रमा चाहिँ अहिले नवलपरासी जिल्लामा चाहिँ हाम्रो संस्थामा आएर आबद्ध भइसक्नु भएको छ। उहाँहरू नियमित संस्थाको सम्पर्कमा, मेरो आफ्नो सम्पर्कमा हुनुहुन्छ। उहाँहरू नियमित उपचारमा जानुहुन्छ, उहाँहरूको स्वास्थ्य अवस्था पनि राम्रो छ। उहाँहरूको अधिकारको लागि अहिले निरन्तर काम गरिरहेको छु।
एचआईभीको शंका लाग्न साथ परीक्षण गर्ने र पहिचान हुनासाथ रोग प्रतिरोधात्मक क्षमता बढाउने एआरटी औषधि खान थालेपछि एचआईभीका कारण अकालमा ज्यान गुमाउने र संक्रमितको संख्या पनि घट्दै गएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् 2004 प्रत्येक 1,000 जनामा 5 जना एचआईभी संक्रमित हुने गरेकोमा अहिले प्रति 1,000 2 जना संक्रमित मात्र भेटिएको छ। नियमित औषधि खाने, खानपान र सरसफाईमा ध्यान दिने गरेमा एचआईभी संक्रमित व्यक्ति पनि सामान्य मानिस चाहिँ काम गर्न सक्षम हुने बताउनुहुन्छ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकृत वीरबहादुर रावल।
एचआईभी अहिले डायबिटिज, हामी हाइपर टेन्सन भन्छौँ, त्यो जस्तै हो। औषधि खाइरहेछ, नियमित रूपमा औषधि खाएछन्, नियमित रूपमा CT4 काउन्ट गराएछन्, नियमित रूपमा भाइरल लोड टेस्ट गराएछन् भने उनीहरूको आयु चाहिँ लामो जान सक्छ।
एचआईभी संक्रमितको जीवन रक्षाका लागि सरकारले देशका 59 जिल्लाका 65 ठाउँमा एआरटी केन्द्र स्थापना गरेको छ। एआरटी केन्द्रमा एचआईभी संक्रमितले नियमित औषधि सेवन गर्न पाउँछन्। सकारात्मक सोच, पोषणयुक्त खानेकुरा र औषधिको नियमित सेवनले एचआईभीलाई जित्न सकिने बताउनुहुन्छ फेरि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकृत वीरबहादुर रावल।
हामीले एचआईभीको क्षेत्रमा अहिले, पहिले चाहिँ के थियो भनेपछि एउटा एचआईभी एउटा प्रिभेन्सन भने एउटा कन्डम मात्रै भन्ने थियो। अहिले एचआईभीको क्षेत्रमा धेरै कार्यक्रमहरू आइसकेका छन्। अब यहाँ चाहिँ एआरटी भनेर एन्टिरेट्रो भाइरस ट्रिटमेन्ट भन्ने औषधि छ, त्यसै गरेर ती औषधि खाइराख्नेहरूको लागि पोषण खानेकुराहरू पनि छ। एचआईभी संक्रमितहरूलाई समाजमा जो भेदभाव गरिन्छ त्यो भेदभाव हटाउनको लागि पनि धेरै कार्यक्रमहरू भएका छन्।
एचआईभी भएको शंका लागेर पनि रगत परीक्षण नगराई बस्नु भनेको मृत्युलाई बोलाउनु हो। एचआईभी पोजिटिभ भएको थाहा पाउन साथ एआरटी सेवन गरेमा अरू सामान्य मानिस चाहिँ लामो समयसम्म बाँच्न सकिने डाक्टरहरू बताउँछन्।
सरकारले वित्तीय कारोबार सञ्चालन गर्न वित्तीय आयोग गठनको तयारी गरेको छ। वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारूपको तयारी प्रशासनिक स्तरमा भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सोडिम वाग्लेले जानकारी दिनुभयो। नेपाल आर्थिक पत्रकार समाज सेजनको 20 वार्षिक उत्सवका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा उहाँले यसअघिका संसदबाट आयोग गठन सम्बन्धी काम पूरा नभएकाले अहिले प्रशासनिक स्तरमा काम चलिरहेको जानकारी दिनुभयो। वार्षिक उत्सवको अवसरमा सेजनले राष्ट्रिय समाचार समितिका पत्रकार किरण भट्टराई, कान्तिपुर दैनिकका कृष्ण आचार्य, नागरिक दैनिकका दिलीप पौडेल र कर्पोरेट नेपाल .com सीताराम विलासीलाई पुरस्कृत पनि गरेको छ।
आगामी मंगसिर 25 गतेदेखि सबै खालका हिंसाका घटना अनलाइनको माध्यमबाट दर्ता गराउन सकिने भएको छ। राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेडाईले देशको कुनै पनि ठाउँमा भएको हिंसाका घटना छिटो दर्ता र न्याय दिनका लागि आयोगले यस किसिमको अभ्यास गर्न लागेको जानकारी दिनुभयो।
बाजुरामा 6 वर्षदेखि स्वास्थ्य चौकीको भवन नबन्दा उपचारमा समस्या भएको छ। छेडेदह गाउँपालिका एकमा रहेको काँडा स्वास्थ्य चौकीको भवन 2068 सालमा निर्माण शुरू गरिए पनि अझै निर्माण नसकिँदा उपचार प्रभावित भएको हो। समयमै स्वास्थ्य चौकी निर्माण नभएपछि उपचार गर्ने र सामानहरू राख्ने ठाउँको अभाव भएको स्वास्थ्य चौकीका इन्चार्ज रामचन्द्र यादवले जानकारी दिनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका 11 आज दिउँसो माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। काठमाडौँबाट उदयपुरका लागि छुटेको 2384-67 नम्बरको माइक्रोबसले विपरीत दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर त्रियुगाका राजेन्द्र प्रसाद भट्टराईको ज्यान गएको हो।
दलीय स्वार्थका कारण नगर परिषद तथा गाउँ परिषद नहुँदा भोजपुरका स्थानीय तहको कामकाज प्रभावित भएको छ। समयमा नै नीति तथा कार्यक्रम पारित गरेर योजना कार्यान्वयन गर्नुपर्नेमा अहिलेसम्म परिषद नहुँदा स्थानीय तहको काम प्रभावित भएको हो।
सरकारी अनुदानमा गोर्खामा 4,585 भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवलाल पौडेलका अनुसार 61,300 लाभग्राही मध्ये अहिलेसम्म 58,000 जनाले 50,000 दरले पहिलो किस्ता पाएका छन्।
नेपालको बाटो भएर पुग्न 4-5 दिन लाग्ने भएपछि दार्चुलाको ब्यास गाउँपालिकाका नागरिक भारतको बाटो हुँदै सदरमुकाम जान बाध्य छन्। नेपालको बाटोबाट सदरमुकाम पुग्न 4-5 दिन लाग्ने भएकाले भारतको बाटो हुँदै सदरमुकाम धाउनुपर्ने बाध्यता भएको नरेश तिङ्करीले बताउनुभयो। नेपालपट्टि बन्न लागेको तिङ्कर सड़क अझै पनि नबन्दा शास्ति भएको स्थानीय बासिन्दाको गुनासो छ।
मेरो पनि भन्नु छ।
एमाले नेता गोकर्ण विष्टले प्रतिस्पर्धी पार्टी र उम्मेद्वारलाई गाली गर्ने फुर्सद नभएको भनेको खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा कृष्ण प्रसाद भूषाल लेख्नुहुन्छ, चुनावमा एकले अर्कालाई गाली गर्दैमा आफ्नो पक्षमा जनलहर बन्छ भन्ने सोच्नु हुँदैन। नागरिकको हितमा काम गर्ने र विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउन सके उम्मेद्वारले जनमत पाउने आधार बढ्ने थियो।
उदयपुरमा बम विस्फोटका घटना बढेपछि सीडीओलाई गृह मन्त्रालय बोलाइएको खबर उज्यालो अनलाइनमा पढेर चुरामणी डुम्रे भन्नुहुन्छ, यदि सरकारले आचार संहिता विपरीत सीडीओको सरुवा गरिरहन्छ भने निर्वाचन आयोगले प्रधानमन्त्रीकै उम्मेद्वारी रद्द गर्न अब खुट्टा कमाउनु हुँदैन।
यसै विषयमा शंकर चोखालको प्रश्न छ, अहिलेसम्म हेर्दा आचार संहिता उल्लंघन गर्नेमा सरकार नै अगाडि छ तर निर्वाचन आयोगले कार्यवाही गर्ने हिम्मत कहिल्यै गर्दैन। सानालाई ऐन अनि ठूलालाई चयन कहिलेसम्म हो निर्वाचन आयोग?
नारद सिमविष्ट भन्नुहुन्छ, देशमा चुनाव भइरहेको छ तर सरकारले एउटा गृहमन्त्रीसम्म नियुक्त गर्न सकेको छैन, यसले सुरक्षाकर्मीलाई कमजोर र चुनाव विरोधी गतिविधि गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मनोबल बढाएको छ।
अनि ट्विटरमा पवन पौडेल भन्नुहुन्छ, सरकार नै गैर जिम्मेवार भएर निर्वाचन आचार संहिता उल्लंघन गर्छ भने अरू दल र दलका उम्मेद्वारले झन् किन पालना गर्थे र? निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कार्यवाही गर्नुको साटो थाहा नपाए जस्तै गरिबस्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र मदन पौडेल। अब विदेशका खबर। भारतको तमिलनाडुमा आएको सामुद्रिक आँधीमा परेर 13 जनाको ज्यान गएको छ, अरू 42 जना हराइरहेका छन्। ओखी नामक आँधीमा परि हराउने सबैजना माझी रहेका भारतीय अधिकारीहरूले बताएका छन्। 71 जनाको भने सकुशल उद्धार गरिएको छ। हराइरहेकाको खोजीका लागि 10 पानी जहाज परिचालन गरिएको भारतीय प्रकोप व्यवस्थापन विभागले जनाएको छ। भारतीय मौसम विभागले तमिलनाडु र केरला सहित दक्षिण भारतमा वर्षा हुन सक्ने अनुमान गरेको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीपको तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा अमेरिकासित आज 5 विकेटले पराजित भएको छ। संयुक्त अरब इमिरेट्सको आबुधाबीमा नेपालले दिएको 100 रनको लक्ष्य अमेरिकाले 23.3 ओभरमा 5 विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। आउँदो बुधबार र शुक्रबार युएईसँग उसको घरेलु मैदानमा आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप खेल्ने नेपालले पर्सि केन्यासित पनि अभ्यास खेल खेल्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कुनै पनि खेलाड़ीले एभरेस्ट प्रिमियर लीग ईपीएल खेल्न नपाउने बताएको छ। आईसीसीले ईपीएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाड़ीलाई खेल्न अनुमति नभएको जनाएको हो। आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर निगेल मास्कारेनासले ईपीएल खेल्न कुनै खेलाड़ीलाई अनुमति नभएको तथा अनुमति दिन नसकिने बताएका छन्।
त्रिभुवन आर्मी क्लबले झापामा भएको काँकरभिट्टा गोल्ड कप फुटबलको उपाधि जितेको छ। आज भएको फाइनलमा मनाङ मर्स्याङदी क्लबलाई टाई ब्रेकरमा 3-2 हराउँदै आर्मीले उपाधि उचालेको हो। काँकरभिट्टामा भएको खेलको निर्धारित समय 1-1 गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको हो। जितसँगै आर्मीले 8,00,000 रूपियाँ हात पारेको छ भने मनाङले 4,00,000 रूपियाँमा चित्त बुझाएको छ।
र आउँदो वर्ष रूसमा हुने विश्वकप फुटबलको ड्र अर्थात समूह विभाजन आज हुँदैछ। विश्वकपका लागि छनौट भएका 32 टोलीलाई 8 समूहमा विभाजन गरिनेछ। हरेक समूहमा 4 टोली रहनेछन्। सहभागी टीमलाई समूह विभाजनका लागि उनीहरूको वरियताको आधारमा 4 पट अर्थात समूहमा राखिएको छ। एउटै पटमा रहेका टोली विश्वकपको एउटै समूहमा पर्ने छैनन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बम विस्फोटमा संलग्न प्रति दलहरूले नरम नीति लिएको आयोगको गुनासो, कडा र स्पष्ट नीति अपनाउन दलहरूसँग आग्रह।
निर्वाचन आचार संहिता विपरीत उदयपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको सरुवा, कांग्रेस उम्मेद्वारलाई बम हान्नेलाई पक्राउ गर्न नसकेको आरोप।
बसमा बम ल्याइरहेका 2 भारतीय नागरिक धादिङको नौ विषयमा पक्राउ, रूपन्देही
भवनमा ठूलो परिमाणको विस्फोटक पदार्थ बरामद।
भारतको तमिलनाडुमा आएको आँधीमा 13 जनाको ज्यान गयो, 42 जना बेपत्ता, 71 जनाको उद्धार।
र आर्मीलाई काकरबिटा गोल्ड कप फुटबलको उपाधि, विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।